आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जीवन दीना प्रभु यीशु आउँछन्।
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थी नाममा मेरो जयमसी नमस्ते अनि हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, म आशा गर्दछु कि आज पनि बाइबल अध्ययनको लागि तयारीको साथमा आइपुगिसक्नु भएको छ होला। म पनि तयारीको साथ आइपुगिसकेको छु। आजको बाइबलमा हामी प्रवेश गर्नुभन्दा पहिले अध्ययनको लागि, मननको लागि म तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद नदी म रहन सक्दिन, कारण तपाईँहरूले आफ्नो अनमोल समय यो कार्यक्रममा दिइरहनु भएको छ, पवित्र धर्मशास्त्र बाइबलको अध्ययनमा, मननमा। अनि त्यति मात्र होइन, तपाईँहरूले आफ्ना प्रतिक्रियाहरू, आफूले प्राप्त गरेका आशिषका कुराहरू हामीलाई एसएमएसबाट, फोनबाट, पत्रबाट पठाइरहनु भएको छ। हामीलाई धेरै खुसी लागिरहेको छ, धेरै उत्साहित भएका छौं, र आउने दिनमा पनि यसरी नै हामीलाई पत्रचार गर्नुहुनेछ। आफ्नो बहुमूल्य सुझावहरूले हामीलाई सहायता गर्नुहुनेछ, साथै प्रार्थनामा निरन्तर याद गर्नुहुनेछ पनि। श्रोता, तपाईँहरूका त्यो सहायताको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले स्वर्गीयको भण्डारको लागि थुप्पार्न शुरू गर्नुभएको छ। त्यसको इनाम, त्यसको प्रतिफल परमेश्वरले तपाईँहरूलाई निश्चय नै यस संसारमा, अनि जब हामी उहाँको न्याय आसनको अगाडि उभिन्छौं, इनामको रूपमा प्राप्त गर्नेछौ। म तपाईँलाई उत्साह दिन्छु, यसरी नै परमेश्वरको राज्यको लागि आफ्नो हात, आफ्नो हृदयलाई बढाउनुहोस्। तपाईँहरूको परिश्रम व्यर्थमा जाँदैन परमेश्वरमा। हुन्छ श्रोता, अब हामी आफ्नो बाइबल अध्ययनतिर लागौं। क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी बाइबलको पुरानो नियम अनि दानियल भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौं। अनि म यो तपाईँहरूलाई बताउन चाहन्छु कि यो पुस्तक अति नै धेरै महत्वपूर्णको पुस्तक हो, जुन अगमबाणीक पुस्तक भनिन्दछ। म आशा गर्दछु निरन्तर रूपमा यसमा भाग लिनुहुनेछ। आफ्ना मण्डलीहरू, आफ्ना विश्वासी साथीहरूलाई पनि यसमा भाग लिनलाई उत्साह दिनुहुनेछ। अघिल्लो दिनमा, अघिल्लो कार्यक्रममा हामीले देखिरहेका थियौं नबुकदनेस्सरको सपनाको दानियलले बताए र त्यसको अर्थ पनि खुलाइदिए। नबुकदनेस्सरले देखेको सपना थियो एउटा विशाल, तेजस्वी र भयंकर शालिकको, जुनको शिर सुनको थियो, जुनको हात र छाती चाँदीको थियो, त्यसको पेट पित्तलको थियो, र त्यसको घोडा फलामको थियो, र त्यसका खुट्टाहरू चाहिँ फलाम र माटोले बनेको थियो। अनि 81 पहराबाट एउटा ढुङ्गा फोरियो, तर मानिसको हातले होइन, अनि त्यो आएर त्यस शालिकको, फलाम र माटोको खुट्टामा प्रहार गर्यो र चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, माटो, पित्तल, चाँदी र सुन जम्मै चकनाचुर भए, र हावा त्यहाँ आयो, चल्यो, र ती चकनाचुर पारेका धुलोहरू उडायो र तिनीहरू लोप भए। तर त्यस शालिकमा, मूर्तिमा लाग्ने त्यो ढुङ्गा चाहिँ बढ्दै 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 पूरा पृथ्वीलाई ढाक्यो। अनि दानियलद्वारा यो सपनाको अर्थ खुलाइ हो, त्यो शालिकको अर्थात मूर्तिको सुनको शिरले बाबिल साम्राज्यको बताउँछ। त्यस मूर्तिको, शालिकको, चाँदीको हात र छातीले मादी फारस साम्राज्यको बताउँछ। त्यो मूर्तिको, शालिकको, पित्तलको पेटले ग्रीस म्यासोडोनिया साम्राज्यको बताउँछ, र त्यस मूर्तिको, फलामको घोडाले रोमी साम्राज्यको बताउँदछ। त्यो मूर्तिको फलाम, त्यो शालिकको फलाम र माटोले बनेका खुट्टा चाहिँ नयाँ रोमी साम्राज्य हो, जुन रोमी साम्राज्यको अन्तिम रूप हो, जुन कुनै दिन, एक दिन उदय हुन गइरहेको छ। अनि यसको उदय शैतानको मानिस, जसलाई हामी ख्रिष्ट विरोधी भन्छौं, एन्टी ख्राइस्ट भन्छौं, त्यसले नै त्यो गर्नेछ। तर हामीले बुझ्नुपर्ने कुरा हो कि ती पहिला तीन विश्व साम्राज्यहरू शत्रुहरूद्वारा नष्ट गरिएर यस संसारबाट विश्व साम्राज्यको रूपमा लोप भएनन्। तर कुनै पनि महान विश्वशक्तिले रोम पछि आउँदैनन्, पछ्याउँदैनन्। रोमी साम्राज्य अन्तिम हो, र यो अन्तिम दिनहरूमा अस्तित्वमा हुनेछ। वास्तवमा यो आज पनि अस्तित्वमा छ। यी सबै अन्य साम्राज्यहरू बाहिरबाटका शत्रुहरूद्वारा नष्ट गरिए, तर कुनै शत्रुले रोमलाई नष्ट गरेन। रोमी साम्राज्य आफै भित्रभित्रै अलग भएर पतन भयो, खण्डित भएर पतन भयो। मित्र, फेरि यो म भन्छु कि त्यहाँ एकजना आइरहेको छ जसले रोमलाई फेरि एकसाथमा एकठामा एकत्रित गर्नेछ। म कहिले पनि रोमी साम्राज्यको पुनरुत्थान भन्दिन, किनकि यसले यो संकेत गर्दछ कि त्यो मरेको थियो। मित्र, खालि यो आफैभित्र अलग भएर खण्डित भएर पतन भइगयो, तर शैतानको मानिस एन्टी क्राइस्ट ख्रिस्ट विरोधीले त्यसको फेरि एकत्रित गर्नेछ अनि त्यो उदय हुनेछ। अनि यसको बारेमा हामीले अघिल्लो दिनमा देखिसकेका छौं। आज हामी दानियल 2:44-49 पदबाट देख्नेछौ अन्य जाति विश्व शक्तिहरूको विनाश अनि स्वर्गको राज्य पृथ्वीमाथि स्थापन। मित्र, यो अन्तिम राज्यको अर्थात माटो मिसिएको फलामको राज्यको आखिरी अन्त्य के हुनेछ त? म विश्वास गर्दछु माटोले समूहहरू अर्थात 10 औलाहरूको विभिन्न राष्ट्रहरूको प्रतिनिधित्व गर्दछ। फलामले यस तथ्यको बताउँदछ कि रोम यो पुरानो रोमी साम्राज्यको आखिरी रूपमा रहेको छ, जीवित छ। अर्को शब्दमा कसरी यो सबै अन्त हुन गइरहेको छ त? हामीलाई 2 अन्तिम खण्डहरूमा उत्तर दिइएको छ। 2:44-45 पदमा भनिएको छ, यी राजाहरूको समयमा स्वर्गीयका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जुन चाहिँ कहिले नष्ट हुने छैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसले यी सबै राज्यहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ, तर राज्य चाहिँ सदा सर्वदा रहिरहनेछ। हजुरले देख्नुभएको ढुङ्गाको अर्थ यही हो जुन चाहिँ मानिसको हातद्वारा नकाटिकनै पहरोबाट आएको थियो। त्यो ढुङ्गा जसले फलाम, काँसो, माटो, चाँदी र सुनलाई धुलो पिठो पारिदियो। महान परमेश्वरले महाराजलाई भविष्यमा हुने कुराहरू देखाउनु भएको छ। त्यो सपना सत्य हो र यसको अर्थ विश्वासयोग्य छ। ख्रिस्ट विरोधी वा पापको मानिस जससँग शास्त्रमा करिब 35 उपनाम वा बोलाउने नाउँहरू छन्, त्यो नै एक त्यो मानिस हो जुनले रोमी साम्राज्यलाई पुनः ल्याउनेछ, पुनः जगाउनेछ। त्यो विश्वव्यापी शासक हुनेछ। प्रकाशको पुस्तक 13 अनुसार त्यसले शुरूमा नबुकदनेस्सरले जस्तै विश्वको शासन गर्नेछ। त्यो नै सरकारको आदर्श रूप हो। तर गलत मानिस सर्वोच्च अधिकारमा पदाधिकारी छ भने यो भयानक कुरा हो। यो नबुकदनेस्सरको सम्बन्धमा पनि सत्य थियो जुन हामी देख्न गइरहेका छौं, अनि यो निश्चय नै ख्रिस्ट विरोधीको निम्ति पनि सत्य हो। जब प्रभु येशू आउनुहुन्छ, उहाँ निरङ्कुश शासकको रूपमा शासन गर्न गइरहनु भएको छ र उहाँ आफ्नो विरूद्धमा सम्पूर्ण विद्रोहलाई खत्तम गर्न गइरहनु भएको छ। भजन संग्रह 2:9 पदमा लेखिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मलाई लाग्दैन कि उहाँको लागि आज मैले यसको लागि क्षमा मागेको उहाँ चाहनुहुन्छ। यदि तपाईँलाई यो मन पर्दैन भने यसले कुनै फरक पार्दैन। यो उहाँको विश्व हो। उहाँले एक दिन यस संसारमा शासन गर्न गइरहनु भएको छ। पहराबाट कसैको हातले नफोरिकनै आफै उफ्रेर आएको ढुङ्गा वा चट्टान, हजुर, यसले प्रभु येशू ख्रिस्टको दर्शाउँछ। यो मानिस होइन, यो परमेश्वरको अभिषेक जन हो। प्रभु येशू स्वयंले स्पष्ट पार्नुभयो कि उहाँ त्यो ढुङ्गा वा चट्टान हुनुहुन्छ। उहाँका दिनमा त्यहाँ सम्भवत धेरै मानिसहरू थिए जसले आजका मानिसहरूले भन्दा धेरै उहाँले कसको बारेमा र के भनिरहनु भएको थियो भन्ने कुरा राम्रो जान्दथे। मत्ती 21:44 पदमा उहाँले भन्नुभयो, जो यस ढुङ्गामाथि खस्ला त्यो टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्ला यसले त्यसलाई धुलो पिठो पारिदिनेछ। उहाँ ढुङ्गा जीवित पत्थर हुनुहुन्छ, जग आधार हुनुहुन्छ। 1 कुरन्थी 3:11 पदले भन्छ, किनकि त्यस बसालिएको जगलाई छोडेर जो येशू ख्रिस्ट हुनुहुन्छ कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। यदि तपाईँ त्यस ढुङ्गामा खस्नुहुन्छ भने त्यसको मतलब विश्वासद्वारा उहाँमा आश्रित हुनु हो। तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै जीवन लिएर उहाँका आउनु हो। जसले तपाईँको लागि आफ्नो रगत भाउनुभयो, तपाईँ टुक्लनु भएको छ। यदि तपाईँ त्यस ढुङ्गामा खस्नुहुन्छ भने तपाईँ टुक्लनु भएको छ, टुटिनु भएको छ। तपाईँ पापीको रूपमा उहाँलाई तपाईँ दिन सक्नलाई कुनै कुरा रहित आउनुहुन्छ, तर उहाँ आश्रित हुनलाई, भर पर्नलाई अद्भुत ढुङ्गा हुनुहुन्छ, अद्भुत पत्थर हुनुहुन्छ। ढुङ्गा पत्थर शास्त्रमा धेरै वाक्य अलंकार मध्ये एक हो, जुनले ख्रिष्टको दुवै उद्धारकर्ता र न्यायकर्ताको रूपमा बताउँदछ। उहाँ व्यवस्था 32 अध्यायको 15 पद अनुसार उहाँ उद्धारको चट्टान हुनुहुन्छ, अनि व्यवस्था 32 को 4 पद अनुसार उहाँ न्यायको, इन्साफको चट्टान वा ढुङ्गा हुनुहुन्छ। दानियलमा यी पदहरू त्यो समयको बताउँदछ जब उहाँ यो पृथ्वीमा परमेश्वरको विरूद्ध पृथ्वीको विद्रोहको खत्तम गर्न न्यायकर्ताको रूपमा आउन गइरहनु भएको छ। यहाँ संकेत चाहिँ ख्रिष्टको पृथ्वीमा दोस्रो आगमनको हो, जुन प्रकाश 19 अध्याय 11 21 पदमा विवरणमा हाम्रो लागि चित्रण गरिएको छ। उहाँको आगमन जलवायु सम्बन्धी, विपत्ति सम्बन्धी र महाविपत्ति सम्बन्धीको हुन गइरहेको छ। यो शास्त्रमा पटक पटक उल्लेख गरिएको छ, जस्तो जकरिया 14 अध्यायको 1-3 पद, युएल 3 अध्यायको 2 पद अनि 9-16 पद, यसैया 34 अध्यायको 1-8 पद, भजन संग्रह 2 अध्यायमा हामी देख्छौ। यो पृथ्वीमा शासन गर्ने काममा मानिसको घमण्ड र सम्पूर्ण सुख स्थान, यो सभ्य भनौदो सभ्यताको भयानक विनाशमा अन्त हुनेछ। हामी यो तथ्यको पचाउन कठिनको कुरा छ। हामी त्यस्तो संसारमा रहेका छौ जुन दण्डित र निन्दित छ। यो विश्व परीक्षाको निमित्त होइन। म मानिसहरूले यो भनेको सुन्छु, म मेरो अवसरहरू लिनेछु। मेरो उद्धार नपाएका मित्रहरू, तपाईँसँग कुनै अवसर छैन। तपाईँ गुमेको दण्डित निन्दित व्यक्ति हुनुहुन्छ। तपाईँ परमेश्वर रहित हुनुहुन्छ। तपाईँ परमेश्वरको लागि कुनै गुण वा योग्यता छैन। तपाईँसँग हुने कुराहरू केवल तपाईँको हृदयमा धार्मिक बन्ने सानो इच्छा हो। तपाईँ हरेक आराधना दिनमा मण्डलीमा जानुहुन्छ वा एक ख्रिस्टियनले गर्नुपर्ने तमाम कुराहरू गर्नुहुन्छ। तमाम संस्कारहरू धर्मविधिमा भएर जानुहुन्छ, तर त्यसले तपाईँलाई उद्धार दिँदैन। बरु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न आवश्यक छ। यो सरल कुरा छैन, छर उहाँको सामने शिर झुकाउनु सरल कुरा होइन, उहाँले स्वीकार्नु सरल कुरा होइन। हो र उहाँको सामुने शिर झुकाउनु सरल कुरा होइन, उहाँलाई स्वीकार्नु सरल कुरा होइन। यो तपाईँ त्यस ढुङ्गा कहाँ आउन गइरहनु भएको छ या त्यो ढुङ्गा तपाईँ कहाँ आइरहेको छ? म त बरु त्यस ढुङ्गा कहाँ आउन चाहन्छु। परमेश्वरले यहाँ पृथ्वीमा मानिसको सानो दिनलाई अन्त गर्न गइरहनु भएको छ। परमेश्वरको राज्य प्रबल हुनेछ अनि 1000 वर्षसम्म पृथ्वीको ख्रिष्टको व्यक्तिगत शासन मुनि जाँच गरिनेछ। केही क्षणको अलावा जुनमा शैतान र पापले परमेश्वरको धार्मिक शासनमा आफ्नो अन्तिम चढ़ाई वा अतिक्रमण बनाउनेछ अनि त्यो 1000 वर्ष राज्य अनन्तता वा सदाको लागि निरन्तर जारी रहनेछ। प्रकाश 20 अध्याय अनुसार अनि पद 46 र 47 पदमा लेखिएको छ, तब राजा नबुकदनेस्सरले दानियलको अगाडि घोप्टो परि दण्डवत गरे र तिनलाई आदर गरे, साथै तिनलाई भेटी र धूप चढ़ाउन भनी हुकुम गरे। राजाले दानियललाई भने, साँच्ची नै तिमीहरूका परमेश्वर देवताहरूको पनि परमेश्वर र राजाहरूका प्रभु र रहस्य खोलिदिने हुनुहुन्छ, किनभने तिमीले यो रहस्य खोल्न सक्यौ। दानियलको अर्थ खुलाई त्यसको प्रभाव नबुकदनेस्सरमा अति नै गहिरो गरी पर्यो कि उसले वास्तवमा दानियललाई पूजा गर्न, आराधना गर्न शुरू गरे र अरूहरूलाई पनि त्यही गर्न आज्ञा गरे। उसलाई त्यो भन्दा त्यति राम्ररी गर्न थाहा छैन। अर्को कुनै काम गर्न, कुनै कुरा गर्न, त्यही नै गर्न उसलाई थाहा छ। उसलाई खालि भौतिक वस्तुहरूको, प्राकृतिक पूजाको मात्र थाहा छ। अनि यसरी उनी जीवित र सत्य परमेश्वरको आराधना गर्न इरादा गर्दछन्। यो स्वर्गीयको परमेश्वरको निम्ति उसको परिचय थियो। यो पुस्तकमा हामी यो प्रतिमा पूजक राजाको हृदयमा विश्वासको वृद्धिको देख्न सक्छौ, जसले अन्य जाति प्रतिमा पूजाको अन्धकारको छिचल्नेछ र उनी परमेश्वरको ज्ञानको अद्भुत ज्योतिमा आउन गइरहेको छ। 48 र 49 पदमा लेखिएको छ, तब राजाले दानियललाई उच्च पदमा राखे
र धेरै बहुमूल्य उपहारहरू दिए। उनले तिनलाई बेबिलोनका समस्त प्रदेशमाथि शासक बनाए र त्यहाँका सबै ज्ञानी र पुरूषहरूका प्रधान तुल्याए। त्यसबाहेक दानियलको अनुरोधमा राजाले सद्रक मेसक र अभेदनेगोलाई बेबिलोनको प्रदेशमाथि प्रशासक नियुक्त गरे। दानियल आफै चाहिँ राजदरबारमै रहे। राजाको ढोकामा बस्ने कुरा एक अभ्यास हो जुन शास्त्रमा अन्य स्थानहरूमा पनि उल्लेख भएको छ। उत्पत्तिको पुस्तकमा हामी देख्छौं कि लूत सदमको ढोकामा बस्थे, त्यसको मतलब उनी न्यायकर्ता थिए। अनि एस्तरको पुस्तकमा मर्दकैलाई पनि त्यो कार्यभार दिइएको थियो, उनी ढोकामा न्यायकर्ताको रूपमा बस्थे। दानियललाई अहिले नबुकदनेस्सरद्वारा पुरस्कृत गरियो र पदोन्नति गरियो, तर उसले आफ्ना तीन हिब्रू यहुदी मित्रहरू भुल्दैनन्। तिनीहरूले पनि बाइबलको सरकारमा उच्च पदहरूको पाउँदछन्। यस केटो दानियललाई ढोकामा बस्ने कुराको स्थानमा वा ओहदामा सारिए। उनी सर्वोच्च अदालतको न्यायाधीश थिए, तर उही समयमा प्रधानमन्त्रीको रूपमा पनि कार्यभार सम्हाल्थे। यो पूरा पुस्तकभरि हामी यो कुरा थाहा पाउँछौ कि उनी नै एक हुन् जससँग नबुकदनेस्सरको साथ विचार वा सभा गर्दथे। उसले मानिसहरूको न्याय गर्दछन्। उही समयमा उनी बाबेलका प्रधानमन्त्री पनि हुन्। अन्य दिनमा हामी निरन्तर दानियल अनि नबुकदनेस्सर र बाबेल राज्यको बारेमा अध्ययन गर्नेछौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
छोडेर मैले ओठको मुस्कान हराइदिए, जिउँदो हो यीशुलाई छोडेर मैले ओठको मुस्कान हराइदिए। अर्थ बुझिन जीवनको मैले आफैलाई पनि दिलाइदिए, मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे, मेरो जीवनमा आइदे अर्थ जीवनको बुझाइदे। पर्खिरहेछु तिमीलाई प्रभु, पर्खिरहेछु तिमीलाई, बिलाएको जीवन फेरि मलाई दे। जिउँदो हो येशूलाई छोडेर मैले ओठको मुस्कान अर्थ बुझिन जीवनको मैले आफैलाई पनि बिलाइदिए। खुसको बुझाइदे बिन्ती मेरो सुनिदे अर्थ खुसको बुझाइदे हृदय भित्रका चितकार यो प्रभु हृदय भित्रका चितका हराएको मुस्कान तेरी फर्काइदे। जिउँदो हो येशूलाई छोडेर मैले ओठको मुस्कान अर्थ बुझिन जीवनको मैले आफैलाई पनि बिलाइदिए।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।